नेपाल दर्पणमा साथी रुविना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
विपक्षी मौन बसेपछि संविधान संशोधन प्रस्ताव अघि बढ़्यो, चुनावमा जान मधेसी दलमाथि दबाव बढ्दै।
अवाञ्छनीय गतिविधि निस्तेज गर्न सेना तयार, संविधान र सरकारले दिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको प्रधान सेनापतिको भनाई।
स्तन र पाठेघरको क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाउने सरकारको तयारी, थप 8 जिल्लामा नसर्ने रोगको उपचार विस्तार गर्ने तयारी अन्तिम चरणमा।
भारत प्रशासित काश्मीरमा विवाहमा हुने अनावश्यक खर्च कटौती गर्न नयाँ योजना, 7 भन्दा धेरै खानाका परिकार बनाउन नपाइने।
र एन्फाको लापरवाहीले थ्रो स्टारले एएफसी कप छनौट खेल्न नपाएको विवाद उत्कर्षमा, क्षतिपूर्तिबाट 6 करोड़ नै चाहिने थ्रो स्टारको अडान।
जुन किसिमको क्षति भएको छ नि, यो पैसाबाट मात्रै पूर्ति हुँदैन, खेल्नको लागि गरेको खर्चलाई मात्रै उहाँहरूले चाहिँ आधार मान्नु भएन।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0574125 98550279722।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। विपक्षी दलहरूको अवरोधका कारण लामो समय संसदमा अड्किएको संविधान संशोधन विधेयक अघि बढ़ेको छ। यसअघि संविधान संशोधन प्रस्ताव अघि बढ़ाउन नदिने अडान राख्दै आएको नेकपा एमाले सहितका विपक्षी दल प्रस्ताव अघि बढ़ाउन सहमत भएपछि अवरूद्ध भएको संविधान संशोधन प्रस्तावले गति लिएको हो। विपक्षी दलहरूले विधेयक अघि बढ़ाउन मौन बस्ने बताएपछि संशोधन विधेयक आजै सैद्धान्तिक छलफल सकेर संसदको पूर्ण बैठकले संशोधन दर्ता गराउन 72 घण्टे समय दिएको छ। संशोधन प्रस्ताव अघि बढ़ेसँगै मधेसी दलहरूलाई स्थानीय चुनावमा सहभागी हुन दबाव बढ़ेको छ। प्रकाश ढकालको रिपोर्ट।
नेपालको संविधान दोस्रो संशोधन 2073 माथि विचार गरेस भनी प्रस्ताव प्रस्तुत गर्दछु।
कानून मन्त्री अजय शंकर नायक। बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भएको सहमति अनुसार संसदमा संविधान संशोधन प्रस्ताव अघि बढ़ेको हो। संशोधन प्रस्ताव देश र नागरिकको हित विपरीत रहेको भन्दै छलफल नै गर्न नदिने अडानमा रहेका विपक्षी नौदल नरम भए। प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली बीच भएको सहमति अनुसार संसद बैठकमा एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङले विधेयकको पक्षमा मत नदिने तर प्रक्रिया अगाडि बढाउन मौन बस्ने घोषणा गर्नुभयो।
निर्वाचनको आज घोषणा भइरहेको बेलामा यो प्रक्रियामा एउटा सकारात्मक हस्तक्षेप गर्न चाहन्छु। यो संशोधन विधेयक पारित गर्न लायक छैन, हामी पारित गर्ने पक्षमा छैनौं। हाम्रो यो अविचलित अडान, हामी आजको लागि संविधान संशोधन विधेयक सम्बन्धी यो जुन प्रक्रिया छ, यो प्रक्रियालाई आजको लागि हामी अवरोध गर्दैनौँ, मौन रूपमा उपस्थित हौ, हामी छलफलमा भाग लिँदैनौँ। किनभने असंवैधानिक, सर्वोच्च अदालतको आदेश विपरीतको, जनताको हित विपरीतको यो विधेयकमा छलफल गर्नुको कुनै पनि अर्थ छैन।
संविधान संशोधन बिना चुनावमा जान्नौ भन्दै आएका मधेसी दललाई विधेयक अघि बढेसँगै चुनावमा जान चर्को दबाव परेको छ। वैशाख 31 गते चुनावको मिति घोषणा भएसँगै भण्डाफोर गर्ने भन्दै आन्दोलन थालेका मधेसी दललाई उनीहरूकै माग अनुसार संशोधन प्रस्तावमाथि संशोधन हाल्ने समय दिएपछि नैतिक संकट परेको छ। मेरो गोरुको बारे टक्का भन्दै आएका एमाले सहितका 9 दल संसदीय प्रक्रिया मान्न तयार भएपछि त्यस्तै पोजिसन देखाउँदै आएका मधेसी दल पनि लचक बन्नुपर्ने अवस्था सिर्जना भएको छ। विधेयकमाथि छलफलमा भाग लिँदै तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लाले सरकारसँग भएको 3 बुँदे सहमति अनुसार संशोधन पारित हुनुपर्ने जिकिर गर्दै चुनावका लागि नरम हुन सकिने संकेत गर्नुभयो।
जहाँसम्म यसको परिणाम स्वीकार्ने नस्वीकार्ने कुरा छ, त्यो सरकारको प्रमुख 2 घटकले जसले यसलाई पहिलो प्राथमिकतामा राखेका थियो, यो सर्वस्वीकार्य संविधान लाई अधुरोमा छोडेर यसलाई त्रुटिपूर्ण स्थितिमा छोडेर सर्वस्वीकार्य नबनाइकन लिएर निर्वाचनमा जान न्यायसङ्गत छ छैन तर्कसङ्गत छैन भन्ने कुरा उहाँको विचारको कुरा हो उहाँहरूको विवेकको कुरा हो त्यसमा म केही भन्न चाहन्न।
विपक्षी दलले संशोधन प्रस्तावलाई समर्थन नगर्ने प्रश्न पारेकाले तत्काल विधेयक पारित हुने सम्भावना छैन। यस्तो अवस्थामा विधेयकलाई थाती राखेर छलफल गर्दै चुनावमा केन्द्रित हुनु नै सरकार विपक्षी र मधेसी दलका लागि उपयुक्त बाटो हुन सक्छ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने बताउनु भएको छ। सिन्धुली सदरमुकाम सिन्धुली माडीमा नेकपा एमाले सिन्धुलीको प्रथम जिल्ला प्रतिनिधि परिषद उद्घाटन गर्दै उहाँले संविधान संशोधन प्रस्ताव देशको हित विपरीत भएकाले आफ्नो पार्टीले कुनै पनि हालतमा पास हुन नदिने बताउनु भएको हो। संघीय चुनाव 2074 साल कार्तिक महिनाको अन्तिम हप्तामा हुने भन्दै उहाँले सरकारले स्थानीय तहको चुनावका लागि मिति घोषणा गरे पनि चुनाव हुन नदिने प्रयास भइरहेको आरोप लगाउनुभयो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी नागरिकलाई अविश्वास गर्न नहुने बताउनु भएको छ। झापा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै उहाँले मधेसी नागरिकको भावनालाई सम्मान गर्न नै संविधान संशोधनको प्रस्ताव आएको स्पष्ट पार्नुभयो। उहाँले संविधान संशोधन गरेर मधेसी नागरिकले राखेको माग पूरा गर्ने बताउँदै यसका लागि नेकपा एमालेको साथ र सहयोगको आवश्यकता रहेको पनि बताउनु भएको छ। आउँदो माघ 7 गतेभित्र 3 तहकै चुनाव गरिसक्नुपर्ने भन्दै सभापति देउवाले देशको विकासमा निर्वाचित जनप्रतिनिधिको भूमिका अग्रणी रहनेमा पनि जोड़ दिनुभयो।
निर्वाचन आयोगले स्थानीय चुनावमा मतदान गर्नको लागि विदेशमा रहेका नेपालीलाई समयमै घर फर्कन आग्रह गरेको छ। विदेशमै बसेर मतदान गर्न सकिने व्यवस्था मिलाउन नसकिने भएकाले विदा मिलाएर फर्कन आयोगले आग्रह गरेको हो। वैशाख 31 गतेका लागि तोकिएको स्थानीय तहको चुनावमा देश बाहिर मतदान केन्द्र राख्न नसकिने प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले उज्यालोलाई जानकारी दिनुभयो। विदेशमा रहेका नेपालीले आफू रहेको ठाउँबाटै मतदानमा सहभागी हुन पाउनुपर्ने माग गर्दै आए पनि यसपटक यो सम्भावना नरहेको यादवले स्पष्ट पार्नुभयो। चुनावको लागि थोरै समय मात्र बाँकी भएकाले विदेशमा रहेका नेपालीलाई उनीहरू भएको ठाउँमै मतदानको व्यवस्था गर्न नसकिने उहाँले बताउनुभयो। अर्को पटकको चुनावमा सोच्न सकिए पनि यसपटक स्थानीय चुनावमा भने केही गर्न नसकिने उहाँको भनाइ छ। कामको लागि विभिन्न देशमा 40 लाख भन्दा धेरै नेपाली रहेको अनुमान छ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनाव असान्दर्भिक भएको बताएका छन्। आज संयुक्त विज्ञप्ति निकालेर दुवै पार्टीले दलीय स्वार्थका लागि चुनावको मिति घोषणा गरेको आरोप लगाउँदै संघ र प्रदेशको चुनाव नभई स्थानीय तहको चुनावको मिति फिर्ता लिन आग्रह गरेका हुन्। नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने, संघीयता कार्यान्वयनका लागि संघ र प्रदेशको चुनाव पहिले हुनुपर्ने, प्रदेश मातहत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्रको संख्या र सीमा निर्धारण गर्नुपर्ने लगायतका माग गरिएको छ। दुवै दलले राजनैतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक सिद्धान्त अनुसार संघीय संसदको चुनाव हुनुपर्ने माग पनि गरेका छन्। यस्तै राज्यका अंगमा दलीय भागभण्डाका आधारमा भइरहेको नियुक्तिको प्रचलन बन्द गर्न पनि उनीहरूले माग गरेका छन्।
प्रधान सेनापति राजेन्द्र छेत्रीले केही शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्तिका साथै हतियार उठाउने धम्की दिइरहेकाले सांस्कृतिक एवं सामाजिक सद्भावमा चुनौती देखिएको बताउनु भएको छ। सेना दिवसको अवसरमा सम्बोधन गर्दै प्रधान सेनापति छेत्रीले कुनै पनि अवाञ्छनीय गतिविधि निस्तेज गर्न सेना तयारी अवस्थामा रहेको बताउनु भएको हो। राष्ट्रिय हित विरूद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न संविधान र सरकारले दिएका जिम्मेवारी पूरा गर्न सधैँ कटिबद्ध रहेको पनि उहाँको भनाई छ। साथै उहाँले सैनिक कूटनीतिको माध्यमबाट छिमेकी देशका सैनिक संगठनसँग आपसी हितमा द्विपक्षीय पेशागत सम्बन्धलाई अझै प्रगाढ़ बनाउन विभिन्न देशसँग संयुक्त तालिम तथा अभ्यास सञ्चालन भइरहेको जानकारी पनि दिनुभयो।
नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनवाई लम्बिएको छ। निवेदनमाथिको सुनवाईका क्रममा हिजोदेखि बहस शुरू भए पनि धेरै अधिवक्ताले बहसमा भाग लिएकाले लम्बिएको हो। सुनवाईका लागि आउँदो फागुन 17 गतेलाई मिति तोकिएको छ। अधिवक्ता कपिल देव ढकाल र प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। गएको फागुन 1 गतेको मन्त्री परिषद बैठकले चन्दलाई महानिरीक्षकमा नियुक्त गरेको थियो।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्द राज पोखरेलले भूकम्प प्रभावित ग्रामीण क्षेत्रमा प्राविधिक सहयोग बढ़ाउन विकास साझेदार संस्थालाई आग्रह गर्नुभएको छ। विकास साझेदार संस्थासँग आज भएको छलफलमा सीईओ पोखरेलले प्रभावित जिल्लामा पर्याप्त प्राविधिक जनशक्ति व्यवस्थापन हुन नसक्दा पुननिर्माणको काम प्रभावित भएकाले तालिम प्राप्त ओभरसियर र इन्जिनियर परिचालनमा सहयोग गर्न आग्रह गर्नुभएको हो। विकास साझेदार संस्थाले घर पुननिर्माणको लागि पूरै गाविसमा प्राविधिकको सहयोग जिम्मा लिएमा सरकारले आवास अनुदान दिएर समन्वय गर्ने पोखरेलको भनाई छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेलो मम्मी, हामी आउँदैछौ।
जयसाबको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जयसाब त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि?
एकदम राम्रो, तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भ निरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खाने चक्की अपनाए, यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
अलिकति पैसा जम्मा भइराखेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामानै गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
सिंहदरबारमा आग लागि कति सालमा भएको थियो?
ए 2023 साल, बी 2046 साल।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनु होला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले विपक्षी मौन बसेपछि संविधान संशोधन प्रस्ताव अघि बढ़्यो, चुनावमा जान मधेसी दलमाथि दबाव बढ़दै अवान्छनीय गतिविधि निस्तेज गर्न सेना तयार, संविधान र सरकारले दिएको जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको प्रधान सेनापतिको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, साग बंगबन्धु र AFC सोलिडारिटी कप अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर नेपाली फुटबलले यो वर्ष सनसनी मचायो, तर नेपाली फुटबलको इतिहासमै नभएको ठूलो गल्ती पनि यसै वर्ष भएको छ। नेपाली फुटबलको सबैभन्दा ठूलो निकाय अखिल नेपाल फुटबल संघ एन्फाले एसियाली फुटबल परिषद AFCले पठाएका पत्र बेवास्ता गर्दा थ्री स्टार क्लबले AFC कप फुटबलको प्ले अफ खेल्नबाट वञ्चित भएको छ। एन्फाको लापरवाहीले अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको भन्दै थ्री स्टारले एन्फासँग 6 करोड़ क्षतिपूर्ति मागेको छ, तर एन्फाले भने त्यति धेरै क्षतिपूर्ति दिन नसक्ने अडान लिँदा समस्या झनै बल्झिने देखिएको छ। अर्जुन पोखरेलको रिपोर्ट।
नेपालको लागि मात्र पहिलो घटना थिएन, सम्भवतः वर्ल्ड फुटबलमै पहिलो घटना यो, कुनै पनि फुटबल संघको यति ठूलो लापरवाही होइन। हामीले यसअघि र अहिलेसम्म कहीँ पनि कतै पनि सुनेको छैन।
थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले भने झैं अखिल नेपाल फुटबल संघ एन्फाले गरेको यस्तो गल्ती विश्वमै अहिलेसम्म सायद भएको छैन होला। गएको भदौमा थ्री स्टार क्लबले उत्कृष्ट खेल्दै एएफसी कपको प्ले अफ छनौटमा स्थान बनाएको थियो। एन्फाले चरम लापरवाही गर्दैन थियो भने यति बेला थ्री स्टार क्लबले एएफसी कप खेलिरहेको हुने थियो। तर क्लब दर्ताको लागि सेप्टेम्बरदेखि डिसेम्बरसम्म एएफसीले पठाएका चारवटा मध्ये एउटा इमेलको पनि एन्फालले जवाफ नदिएपछि थ्री स्टारसँग हारेको क्लबलाई एएफसीले मौका दिएको छ। नेपाली फुटबलकै नेतृत्व गरेको एन्फालले चार महिनाभित्र आएका चारवटा इमेल मध्ये एउटा पनि नखोलेर थ्री स्टारलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट वञ्चित मात्र गरेन, एन्फामा कतिसम्म लापरवाही हुन्छ भन्ने गतिलो प्रमाण पनि छर्लङ्ग भएको छ। एएफसी कपको प्ले अफ खेल्न नपाएपछि थ्री स्टारले एन्फासँग 6 करोड रुपियाँ क्षतिपूर्ति मागेको छ। एन्फाले भने 1 करोड रुपियाँ मात्रै दिन सक्ने बताएको छ। 6 करोड रुपियाँ त निकै धेरै भएन र भन्ने प्रश्नमा थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकार यसो भन्नुहुन्छ।
एक किसिमले हामीले सोच्दाखेरि 6 करोड रकम धेरै नै हो। यदि यो इन्सिडेन्ट इन्डियाको फुटबलमा यो इन्सिडेन्ट यदि भएको भएदेखि छ नि 200 करोड भन्दा कमको क्षतिपूर्ति माग हुँदैन थियो। जुन किसिमको क्षति भएको छ नि यो पैसाबाट मात्रै पूर्ति हुँदैन, खेल्नको लागि गरेको खर्चलाई मात्रै उहाँहरूले चाहिँ आधार मान्नु भएन।
एन्फाको लापरवाहीका बारेमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले 5 सदस्यीय छानबिन समिति बनायो। तर एन्फाका अध्यक्षले छानबिन समितिलाई पनि असहयोग गरेको सदस्यहरू नै बताउँछन्। वार्षिक 10 करोड भन्दा धेरै बजेट भएको एन्फाले कर्मचारी व्यवस्थापनमा मात्रै मासिक लाखौं रुपियाँ खर्च गर्छ। तर एउटा इमेल चेक नगर्दा थ्री स्टारले नेपाली क्लबले अहिलेसम्म पाएको सबैभन्दा ठूलो अवसर गुमाउनु पर्यो। थ्री स्टारले 6 करोड मागे पनि त्यति दिन नसक्ने बताउनुहुन्छ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ।
कमी कमजोरीले गर्दाखेरि यो केस भयो होइन, त्यसमा हामीले स्वीकार गरेकै छौँ। आधा रकम दिन पनि हामीसँग त्यस्तो छैन, होइन स्रोत छैन, हामीसँग थाहै छ। मैले अब खालि हामी अब एउटा टर्म्समा कुरा गरिरहेका छौँ।
एन्फाका कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरेकै कारण थ्री स्टारले क्षतिपूर्ति मागेकोले त्यो रकम एन्फाले नभई कर्मचारीहरूबाट भराउनु पर्ने तर्क पनि सुरु हुन थालेको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठ्यघरमा लाग्ने क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ। संसदको महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको बैठकमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले महिलालाई स्तन तथा पाठ्यघरको क्यान्सरको उपचार निशुल्क गराउन र यसका लागि आउँदो बजेटमा रकम नै विनियोजन गर्न लागेको जानकारी दिनुभएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा महिलाको स्तन र पाठ्यघरका गरी वर्षेनी 4,000 नयाँ रोगी थपिने गर्छन्। मन्त्रालयले पाठ्यघर क्यान्सर रोगको पहिचानका लागि सबै महिलाको पाठ्यघर बायोप्सी परीक्षण गर्ने व्यवस्था मिलाउन पनि लागेको छ।
स्वास्थ्य मन्त्रालयले नसर्ने रोग एनसीडीको परीक्षण, औषधि परामर्श र उपचार प्रभावकारी बनाउन शुरू गर्न लागेको कार्यक्रम थप 8 जिल्लामा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। यसै वर्षदेखि इलाम र कैलालीबाट शुरू भएको कार्यक्रमलाई मकवानपुर, बागलुङ, म्याग्दी, पाल्पा, सुर्खेत, बर्दिया र अछामका सबै स्वास्थ्य संस्थामा विस्तार गर्न लागि हो। यसअघि सरकारले 5 वर्षमा 500 स्वास्थ्य संस्थामा पुर्याउने योजना बनाएकोमा स्वास्थ्य मन्त्री गगन थापाले यसै वर्ष 500 वटा स्वास्थ्य संस्थामा सेवा पुर्याउने घोषणा गरे अनुसार यी 8 जिल्लाका 500 स्वास्थ्य संस्थामा सेवा शुरू गर्न लागि स्वास्थ्य मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरमा छापा मारेर 2 कर्मचारीसहित 3 जनालाई पक्राउ गरेको छ। मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशव बहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि निसुतुलाई घुस लिँदै गर्दा पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ। उनीहरूले सेवाग्राहीसँग लिएको 6,14,000 रूपियाँ घुस पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा भूतपूर्व नेपाली सेना सहित 6 जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प्रहरी बनेर लुटपाटमा संलग्न भएको भन्दै रूकुमका विश्वास घरती मगर, धनकुमार परियार, गोर्खाका नारायण बानिया, सुदीप थापा मगर, अशोक बानिया र शिवबहादुर बानियालाई पक्राउ गरेको हो। उनीहरूले आफू अख्तियारको प्रहरी भएको भन्दै 2 दिन अघि नारायण खराल र विधान खरालबाट 4,27,000 रूपियाँ र विभिन्न सामग्री लुटपाट गरेका थिए। पक्राउ परेका मध्ये शिवबहादुर बानिया र अशोक बानिया भूतपूर्व नेपाली सेना हुन्।
सरकारी कार्यालयबाट दिइने भुक्तानी आउँदो आइतबारदेखि अनलाइनबाट गरिने भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेश गर्ने पक्षको ब्याङ्क खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयले आज पत्रकार सम्मेलन गरेर भुक्तानी पाउने पक्षबाट सम्बन्धित कार्यालयलाई पहिलो चरणमा 25,000 रूपियाँ भन्दा माथिको भुक्तानी अनलाइन मार्फत उपलब्ध गराइने जानकारी दिएको हो। पहिलो चरणमा सिंहदरबारभित्र रहेका कार्यालयको मात्र अनलाइन मार्फत भुक्तानी दिइनेछ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
Come once, you'll certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बुढी गण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने गोर्खाका जग्गा धनीलाई मुआवजा बाँड्न थालिएको छ। जिल्ला प्रशासन कार्यालय गोर्खा मार्फत प्रभावितहरूलाई मुआवजा बाँड्न थालिएको हो। पहिलो चरणमा गोर्खाको घ्यालचोक, भूमलीचोक र दुर्बङमा मुआवजा बाँड्न लागि छ।
भूकम्पका कारण क्षति पुगेको जिल्ला अस्पताल रसुवाको पुननिर्माण शुरू भएको छ। आउँदो वैशाख 12 गतेदेखि सञ्चालनमा आउने गरी निर्माण शुरू भए पनि सोचे जस्तो काम नभएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डाक्टर विवेक कुमार लालले बताउनुभयो। नेपाल रेडक्रस सोसाइटीले 4,24,00,000 लागतमा अस्पताल पुननिर्माण शुरू गरेको हो। कार्यालयका अनुसार जिल्लामा क्षति भएका 11 स्वास्थ्य चौकी मध्ये 9 निर्माण सम्पन्न भइसकेको छ।
धनगढ़ीको अतरिया नगरपालिकाको राजपुर गाउँमा आयुर्वेद अस्पताल निर्माण गर्ने कार्य परेको छ। वन विभागले अस्पताल निर्माणका लागि छुट्याइएको जग्गाको भोगाधिकार दिन नमान्दा निर्माण अलपत्र परेको हो। जग्गाको भोगाधिकार नदिएकै कारण हरेक वर्ष अस्पताल निर्माणका लागि आउने रकम फ्रिज हुँदै गएको अस्पताल निर्माणका लागि गठित समितिका उपाध्यक्ष छत्रराज जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम क्षेत्रलाई लक्षित गरी 50 शैयाको अस्पताल बनाउने योजना छ।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी रूपेश यादव डोजरको ठक्करबाट गम्भीर घाइते भएपछि आक्रोशित विद्यार्थीले 2 डोजरमा तोडफोड र आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिने क्रममा विद्यार्थी र प्रहरी बीच झडप पनि भएको छ। झडपमा केही विद्यार्थी घाइते भएका छन्। डोजरको ठक्करबाट घाइते यादवको न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जाजरकोटबाट जड़ीबुटी निर्यात गर्न र खोटो निकाल्न रोक लगाइएको छ। जिल्ला विकास समितिको 8 जिल्ला परिषदले खोटो र काउलो संकलन तथा निर्यात गर्न 3 वर्षका लागि रोक लगाएको हो। जथाभावी खोटो संकलन गरेको तथा काउलोको बिरूवा समेत नजाग्ने गरी संकलन गरेको पाइएपछि तीन वर्षसम्म खोटो र काउलो संकलन गरेको पाइने नपाइने वन ऐन अनुसार कार्यवाही गर्ने निर्णय गरिएको स्थानीय विकास अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो।
पर्सीदेखि विराटनगरबाट माउन्टेन फ्लाइट हुने भएको छ। विराट एक्सपो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग आबद्ध संघ संस्थाहरूले पूर्वाञ्चलमै पहिलो पटक माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन्। विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर हिमाल सहितका हिम श्रृंखला हेर्ने गरी व्यवस्था मिलाइएको आयोजक संस्थाका अध्यक्ष भविष कुमार श्रेष्ठले जानकारी दिनुभयो। काठमाडौँबाट 1 घण्टा 5 मिनटमा अवलोकन गर्न सकिने हिम श्रृंखला विराटनगरबाट 50 मिनटमा नै अवलोकन गर्न सकिने उहाँको भनाई छ।
सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव शुरू भएको छ। ढोटी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव शुरू भएको महोत्सवमा स्थानीय उद्योग, व्यापार, पर्यटन, कृषि तथा लोक संस्कृति झल्कने गतिविधि सञ्चालन भएका छन्। महोत्सव 22 गतेसम्म चल्नेछ।
मालपोत कार्यालय भक्तपुरका दुईजना कर्मचारी घुस लिँदा लिँदै पक्राउ परेको खबरमा फेसबुकमा योगेश बुढाथोकी लेख्नुहुन्छ, यस्ता कर्मचारीलाई सधैँका लागि बर्खास्त गर्न मिल्दैन सरकार।
नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालले अहिले स्थानीय चुनाव गर्नु हुँदैन भनेकोमा सुवेदी शिव फेसबुकमा लेख्नुहुन्छ, उहाँहरूले चुनाव गर्नु हुँदैन भन्नु प्रजातन्त्रमा सान्दर्भिक भएन। दलहरू आफू मिल्न नसक्ने अनि नागरिकलाई 19 वर्ष स्थानीय चुनावबाट टाढा राख्ने, खै त नागरिकको आफ्नो प्रतिनिधि आफै छान्न पाउने अधिकार सुनिश्चित गरिदिएको, नागरिकको भावनाको पनि ख्याल गर्नुहोस्।
यसै विषयमा बीपीएच पौडेल फेसबुकमा लेख्नुहुन्छ, बाबुरामजी र उपेन्द्र यादवजीलाई हामी नागरिकको अनुरोध, तपाईँको जे जे माग पूरा गर्नुपर्नेछ चुनावको मैदानमा आउनुहोस्, नागरिक सामु आफ्नो माग राख्नुहोस्, नागरिकलाई मन परे साथ दिनेछन्, आन्दोलन र विरोध गरेर नागरिकलाई कति दुःख दिनुहुन्छ।
खेमराज सुवेदीले ट्विटरमा सोध्नुहुन्छ, किन असान्दर्भिक, 19 वर्षपछि हुन लागेको स्थानीय चुनाव कसरी असान्दर्भिक हुन्छ, स्थानीय तहमा नागरिकले भोगेका शास्ति कसले बुझेको छ।
अनि आइभीआरमा अहिले 12 रहेका चितवनका ढाकाराम लामी छाने भन्नुहुन्छ,
हालै हामीले सुन्छौ कि केही स्वास्थ्य कर्मीहरू बीच को उपल्लो तहको र को कार्य प्रमुख भन्ने विवादहरू चर्केर गएको छ। तर यस विषयमा म एउटा एमबीबीएस डाक्टर पनि हुँ र यस विषयमा मेरो धारणा के छ भने कुनै पनि कुराको छिनोफाल उसको योग्यताको आधारमा हुनुपर्छ र योग्यता मध्ये एउटा शैक्षिक योग्यता प्रमुख आधार हो र अहिले स्थायी र अस्थायीको विवाद पनि देखिएको छ। यदि कुनै एचए वा डाक्टर अस्थायी छ भने र कुनै सिएमए वा एचएहरू स्थायी छ भने थाईले चाहिँ कार्य प्रमुख बन्द पाउने भनेर विवादहरू सिर्जना गरिएको छ र मन्त्रालयको तर्फबाट भने शैक्षिक योग्यतालाई मान्यता दिने भनेर भनिएको छ। यस विषयमा मेरो धारणा के छ भने शैक्षिक योग्यतालाई मान्यता दिनुपर्छ र व्यवहारिक रूपमा हेर्ने हो भने पनि के एउटा डाक्टरले गर्ने बिरामी प्रतिको म्यानेज वा ट्रिटमेन्ट के एउटा एचएले गरे जस्तो हुन्छ र सैद्धान्तिक हिसाबले भन्ने हो भने पनि कुनै पनि टिमको नेतृत्व डाक्टरले गर्छ, त्यसपछि एचए वा नर्सिङ स्टाफहरू हुन्छन् र सिएमए हुन्छन्। भनेपछि यो एउटा तह छ, भनेपछि शैक्षिक योग्यताको आधारमा कार्य प्रमुख बनाउने निर्णय गरियोस्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद र सुजाता खत्री। खबर भारत प्रशासित काश्मीरमा विवाहमा धेरै खर्च हुने गरेको भन्दै नियन्त्रणका लागि नयाँ योजना ल्याइएको छ। काश्मीरको प्रशासनले विवाहमा दुलही पक्षले 500 भन्दा धेरैलाई निम्तो गर्न नपाउने तथा दुलहा पक्षले 400 जना मात्र निम्त्याउन पाउने नयाँ नियम लागू गरेको हो। त्यस्तै प्रशासनले विवाह भोजमा धेरै खाना खेर जाने गरेको भन्दै मुख्य 7 भन्दा धेरै परिकार बनाउन नपाइने पनि नियम लगाएको छ। काश्मीरका सर्वसाधारणले विवाह समारोहहरू निकै महँगो हुन थालेको, भोजका खाना खेर जाने गरेको लगायत गुनासो प्रशासन समक्ष गरेपछि प्रशासनले यस्तो नियम लागू गर्न लागेको हो। यो नियम अप्रिल 1 शुरू हुने बीबीसीले जनाएको छ। काश्मीर प्रशासनले यसअघि सन् 1984 पनि यस्तै नियम लागू गरेको थियो तर कार्यान्वयन भने हुन सकेको थिएन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल पुलिस क्लब 19 बुढा सुब्बा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। एन्फा टेक्निकल सेन्टर धरानमा भएको खेलमा आयोजक धरानको रातो टीमलाई 3-1 हराउँदै पुलिसले फाइनलको यात्रा तय गरेको हो। पुलिसका लागि जुमानु राईले दुई तथा मानबहादुर परियारले एक गोल गरे। धरानका लागि रजिन सुब्बाले एक गोल फर्काएका थिए। पुलिसले अब उपाधिका लागि पर्सि संकटा क्लबसँग खेल्नेछ।
र तिलोतमा गोल्ड कप फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी शुरूआत गरेको छ। बुटवलको एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा एपीएफले भारतको शेर ए क्लब कालिम्पोङलाई 1-0 हराएको हो। एपीएफका लागि एकमात्र गोल सरोज कोइरालाले गरे। प्रतियोगितामा भोलि नेपाल आर्मी र सिक्किम युनाइटेड बीच खेल हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विपक्षी मौन बसेपछि संविधान संशोधन प्रस्ताव अघि बढ़्यो। चुनावमा जान मधेसी दलमाथि दबाव बढ़दै।
अवान्छनीय गतिविधि निस्तेज गर्न सेना तयार। संविधान र सरकारले दिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको प्रधान सेनापतिको भनाई।
स्तन र पाठेघरको क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाउने सरकारको तयारी। थप 8 जिल्लामा नसर्ने रोगको उपचार विस्तार गर्ने तयारी अन्तिम चरणमा।
भारत प्रशासित काश्मीरमा विवाहमा हुने अनावश्यक खर्च कटौती गर्न नयाँ योजना। 7 भन्दा धेरै खानाका परिकार बनाउन नपाइने।
र एन्फाको लापरवाहीले थ्रो स्टारले एएफसी कप छनौट खेल्न नपाएको विवाद उत्कर्षमा। क्षतिपूर्तिबाट 6 करोड़ नै चाहिने थ्रो स्टारको अडान।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।